बाइबल परमेश्वर के वचन हो भन्ने के प्रमाण छ त? के हामी क्रिश्चियनहरूले चाहिँ हामी आँखा चिम्लेर अन्धविश्वास गरेका हौ त? के हामीले चाहिँ हाम्रो दिमागलाई फालेर उल्टो पाल्टो चिज पनि हामी विश्वास गर्ने, नभएको चिज पनि हामी मान्ने भनेर हामीले विश्वास गरेका त? मैले त होइन, तपाईँले नि। खास क्रिश्चियन विश्वास एउटा अन्धविश्वास होइन, अन्धकारमा हाम फाल्ने काम होइन। यो चाहिँ परमेश्वरले दिनुभएको आफ्नो अभिलेख, उहाँको लेखोट माथिको हाम्रो निर्धक्कता हो। यो साँच्चै नै परमेश्वरले वचन हो भनेर हामी निश्चित भएका छौँ, अनि त्यसको कारणहरू हामी हेर्दैछौ। दुई हप्ता अगाडि हामीले अध्ययन गर्यौं चारवटा कारणहरू, अनि आज चाहिँ सके हामी तीनवटा कारणहरू अझै हेर्नेछौ। दुई हप्ता अगाडि चाहिँ हामीले हेर्यौं कि पहिलोमा चाहिँ येशु प्रभु जो क्रुसमा टाँगिनु भएको थियो रोमी सिपाहीहरूद्वारा यहुदीहरूको उस्काइले जोडले जो गाडिनु भयो, त्यसपछि उहाँ चाहिँ तेस्रो दिनमा बौरी उठ्नु भएकोले नै बाइबल परमेश्वरकै वचन हो भन्ने प्रमाण हो। नम्बर एकमा येशु एउटा गुरु मात्र भएको भए, शिक्षक मात्र भएको भए, राम्रो राम्रो कुरा सिकाउने अनि मरेर जाने अरू बुद्ध जस्तै भएको भए त हामी किन विश्वास गर्ने? हामी जस्तै मान्छे त रहेछ नि, होइन। तर उहाँ मरेकाहरूबाट बौरी उठ्नुभयो, अनि त्यसैले हामीलाई निश्चित छ यो वचन चाहिँ परमेश्वर यही वचन हो, मान्छेको रायले भरियो फिक्ता भएन। दोस्रो बुद्ध हामीले अध्ययन गर्यौं कि बाइबलको अद्वितीय संरचनाले यो परमेश्वरकै वचन हो भनेर प्रमाणित गर्दछ। बाइबलको रचना संरचनालाई तपाईँले हेर्नुहोस्, यो अरू पुस्तक जस्तो छैन, यस्तो पुस्तकहरू कुनै पनि छैन, त्यो पनि हामीले अस्ति अध्ययन गर्यौं, आज म दोहोऱ्याउँदिन। नम्बर तीनमा चाहिँ बाइबलका लेखकहरू 40 जनाद्वारा लेखिएको बाइबल जसलाई परमेश्वरले लेख्नलाई उनीहरूलाई प्रेरणा दिनुभयो, ती लेखकहरूको निर्धक्कता र इमानदारिताले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ, यो पनि अस्ति हामीले हेर्यौं। अनि चौथोमा चाहिँ हामीले हेर्यौं छोटकरीमा भए पनि पूरा भएका भविष्यवाणीहरूले, अर्थात् बाइबलमा उहिले नै भविष्यवाणी गरिएका कुराहरू किटान सहित विस्तृत रूपमा भविष्यवाणी गरिएको कुराहरू हुबहु पूरा भएकोबाट बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित हुन्छ भनेर पनि अध्ययन गर्यौं, जसमा चाहिँ येशु ख्रिस्टको सम्बन्धमा कैयौं भविष्यवाणीहरूमध्ये केही हामीले हेर्यौं, साथै इजरायल सम्बन्धी कैयौं भविष्यवाणी मध्येमा केही हामीले हेर्यौं, इतिहासमै कसरी त्यो पूरा भएको छ हुँदैछ पनि। र आज चाहिँ अरू कारणहरू पनि हेर्नेछौ। पहिला चाहिँ हिब्रु 11:1 हामी पढौं। हिब्रु 11:1 लेखिएको छ, अब विश्वास चाहिँ आशा गरिएका वस्तुहरूको निश्चयता र नदेखिएका कुराहरूको प्रमाण हो भनेछ। क्रिश्चियन विश्वास अन्धविश्वास होइन। अनि हामीले हेर्दै आयौं र अब चाहिँ पाँचौं प्रमाणमा चाहिँ हेर्दैछौ कि बाइबल चाहिँ कस्तो लेखोट छ भने यो चाहिँ सत्य तथ्य कुराहरूले भरिएको छ। त्यसैले यो पाँचौं नम्बर बुदा तपाईँ लेख्न चाहनुहुन्छ भने चाहिँ बाइबलको तथ्यात्मकताले यो परमेश्वरको वचन भएको प्रमाणित गर्दछ। यसको मतलब चाहिँ बाइबलले बताएका सबै कुरा साँचो र तथ्यात्मक छन्। तथ्यात्मक भनेको वास्तविक, बनावटी होइन। अरे थियो रे, हनुमानले पहाड बोकेर ल्याए रे, होइन, अब त्यो होइन, अनि 10 टाउको थियो रे, त्यस्तो होइन। यो तथ्यात्मक कुराहरू छन्, किम्वदन्तीहरू होइन नि। खास खास कुरा भएकै कुरा मात्र कुरा गर्छ बाइबलले। जस्तै बाइबलले भन्छ मानिस पापी छ। अब यस कुरालाई पुष्टि गर्न कुनै गाह्रो कुरा छैन, आँखा खोलेर संसारलाई हेर्नुहोस् मात्र, होइन? अनि अस्ति मैले सानो लेखमा पनि सोधे, तपाईँले कहिले पाप नगरेको मान्छे भेट्नु भएको छ भन्नुभयो। मैले धेरै जहाँ पनि सोध्छु यो प्रश्न, अनि जहिले पनि भन्छ अँ भेटेको छैन, त्यसो भए तपाईँ पनि पापी नै हुनुहुन्छ त, होइन त? नत्र भने त म छु, पाप नगर्ने मान्छे त हात उठाउनु पर्ने नि अन्त तपाईँले। पाप मानिस पापी छ भन्छ बाइबलले। अब छ नि अविश्वासीहरूले धरी संसारमा विद्वान कहलिने, जस्तो कि एकजना 200-250 वर्ष अगाडि एकजना बेलायतमा एकजना शब्दकोशकार थिए, होइन, डिक्सनरी बनाउने सैमुएल जोनसन, है, उसलाई चाहिँ कसैले सोधेछ है बाइबलमा त होइन एकजना मान्छे मानिसहरूको सबैभन्दा पहिलो पुर्खा आदमले पाप गरेकोले सबै मान्छेमा पाप फैलिएको भने छ नि भन्यो। अनि हो, त्यही लेखेको छ रोमी 5 बारेमा, किनकि एकजना मानिसद्वारा सारा संसारमा पाप फैलियो अनि पाप दर मृत्यु आयो, किनकि सबैले पाप गरेका छन् भनेछ। अब सैमुएल जोनसन आफै बाइबल विश्वासी नभए पनि उसले के भन्यो भने यो सुरुको पाप अर्थात प्रारम्भिक पापको विषयमा, अब उसको शब्दहरूमा अनुवाद गर्दैछु, प्रारम्भिक पापको विषय सम्बन्धमा प्रश्न गर्नु आवश्यक छैन, त्यसमा प्रश्न उठाउनु नै पर्दैन उसले भन्यो, किनभने मानव भ्रष्टताको कारण जेसुकै होस् मानिस प्रत्यक्ष तवरले र आफ्नै स्वीकारले यति भ्रष्ट छ कि स्वर्ग र पृथ्वीका सारा नियमहरू समेत उसलाई अपराध गर्नदेखि रोक्नलाई अपर्याप्त छन्। एउटा अविश्वासीले नै भन्दैछ सबै नियम बनाए पनि मान्छेलाई बाँध्न सक्दैन, मान्छे यति भ्रष्ट छ। तर संसारका धर्म ग्रन्थहरूले सिकाउँदैन, उनीहरूले भन्छ कोही कोही चाहिँ धर्मी छन्, कोही कोही चाहिँ पापी छन्, त्यहाँ धर्म गर्ने पनि छन् पाप गर्ने, होइन त्यस्तो भन्छ न संसारको, त बाइबलले भन्छ सबै पापी छन्, धर्मी एउटै छैन, असल गर्ने एउटै पनि छैन। प्रष्टै उत्पत्तिदेखि लिएर प्रकाशको पुस्तक 66 खण्डमा यो कुरा चाहिँ बताएको छ। अर्को एकजना विद्वान, यो त अहिले नै बाँचिरहेको व्यक्ति हो, डेभिड बर्लिन्स्की भन्ने चाहिँ, ऊ चाहिँ अमेरिकाको ठुलो विश्वविद्यालय प्रिन्सटन विश्वविद्यालयबाट शिक्षा हासिल गरेको, ऊ यहुदी हो तर ऊ चाहिँ धर्मनिरपेक्ष यहुदी हो। डेभिड बर्लिन्स्कीले के भन्छन् भने बाइबलको लेखोटको बारेमा यी टिक्का टिप्पणीमा पाइने बुद्धि, उसले चाहिँ बुद्धिमानी छ भन्छ बाइबलको कुराहरू, यी टिक्का टिप्पणीमा पाइने बुद्धिको सराहना गर्नलाई, भनेको यो कस्तो बुद्धिमानी कुराहरू लेखिएको यहाँ भन्नलाई, एकजना व्यक्ति क्रिस्चियन नै हुनुपर्छ भन्ने छैन, भनेको त अविश्वासीलाई पनि थाहा छ बाइबलमा चाहिँ एकदम बुद्धिका कुराहरू छन् भनेर उसले भन्दैछ एउटा अविश्वासीलाई। अब दोस्रो कुरा, बाइबल केवल मान्छेको सम्बन्धमा यसले बताएको कुराहरूमा मात्र नभएर सबै कुराको सम्बन्धमा जे जे उसले भनेछ, बाइबलले भनेछ, ती सबै साँचो छ। बाइबल एक वैज्ञानिक निर्देशिका पुस्तक त होइन, तैपनि यो वैज्ञानिक तवरले अचूक छ। यसको सबभन्दा सुरुको अध्यायहरूदेखि नै, जो चाहिँ झन्डै 4000 वर्ष अगाडि लेखे, अब हामी केही प्रमाणहरू हेर्नेछौँ। यो किन म आज बताउँदैछु भने धेरै मान्छेहरू जो विशेष पढे लेखेकाहरू उनीहरू भन्ठान्छन् अहिले त विज्ञानको युग हो, अरे मान्छे रकेट लिएर चन्द्रमा पुगिसक्यो है, के धर्म मानिरह। मेरो सोचाइ पनि त्यस्तै थियो पहिला है, सुरुमा मेरो के सोचाइ के थियो भने विज्ञान र एउटा विश्वास चाहिँ यो मान दुइटै हुन सक्दैन, तर होइन रहेछ। बाइबल अवैज्ञानिक होला भनेर ठान्छन् मान्छेहरूले, यसमा खास विज्ञानको कुराहरूसँग जुत्छ पनि भन्ठान्छ, तर त्यो पनि साँचो होइन। अनि तपाईँलाई म केही उदाहरणहरू दिन लागेछु। बाइबलको वैज्ञानिक विशुद्धता भनेको विज्ञानको सम्बन्धमा चुकेको छैन बाइबल। बाइबलको वैज्ञानिक विशुद्धताका केही उदाहरणहरू यहाँ हामी हेर्नेछौ। कहाँबाट सुरु गर्नेछौ भने अय्युबको पुस्तकबाट, किनभने सम्भवतः बाइबलको सबभन्दा पहिलो पुस्तक, पहिलो लेखिएको पुस्तक चाहिँ अय्युब हो। हाम्रो बाइबल नसाउँदा पहिला उत्पत्ति भए तापनि सबभन्दा पुरानो लेखोट चाहिँ अय्युबको पुस्तक हो, झन्डै 4000 वर्ष अगाडि लेखेको। अनि एकजना व्यक्ति विश्वासी हेनरी मोरिस भन्ने, जो चाहिँ हाइड्रोलिक इन्जिनियरिङमा डाक्टर उपाधि पाएका थिए, उहाँले यसरी भनेका छन् अय्युबको पुस्तकको बारेमा। हेर्नुहोस् है, यी उल्लेखहरू दृष्टिकोणमा आधुनिक छन्, जसमा अवास्तविक बढाई चढाई र त्रुटिहरूको एउटै छनक कहिले भेटिँदैन, जबकि त्यस्ता कुरा अन्य प्राचीन लेखोटहरूमा स्वभावले भेटिन्छन्, नहुने नहुने कुरा भेटिन्छन् पुरानो पुरानो किताबहरूमा, होइन। तर बाइबलमा 4000 वर्ष पुरानो किताब हेर्दाखेरि त्यहाँ चाहिँ एकदम आधुनिक दृष्टिकोणमा पनि आधुनिक देखिन्छ। सायद अझ ठूलो महत्वको कुरा यो छ कि प्रत्यक्ष प्रकृतिका प्राकृतिक वस्तुका भनेको सृष्टिको कुराहरू को थुप्रै उल्लेखहरूले भरिएको यो 4000 वर्ष पुरानो पुस्तकमा कुनै पनि वैज्ञानिक त्रुटि वा तर्कदोष छैन। उदाहरणको लागि नम्बर 1, अय्युब 26 अध्यायको 7 पदमा जाउँ। अय्युब 26 अध्यायको 7 पदमा पृथ्वीको बारेमा, जुन पृथ्वीमा हामी अहिले बसिरहेका छौँ, अझ भन्ने हो भने हामी चढिरहेका छौँ। तपाईँले कहिले सोध्नु भएको थियो, सोच्नु भएको थियो, यो पृथ्वीमा त हामी चढिरहेका छौँ, यो पृथ्वी घुमिरहेको छ आफ्नै वरिपरिमा मेरुदण्डमा, अनि साथै सूर्य वरि पनि बेगले चक्कर मारिरहेको छ। एकचोटि चक्कर मार्न ठ्याक्कै 1 वर्ष लाग्छ, 1 वर्ष भने पनि त्यही हो, सूर्यको वरिपरि एक चक्कर मार्नु भनेको 365 दिन। हामी यसमा चढिरहेका छौँ है, सृष्टि उहाँले गरेदेखि यसरी भइरहेछ। अनि यो पृथ्वी अब केमा छ त? बाइबलले उहिले बताएको थियो कि यो चाहिँ शून्यमा झुन्डिरहेछ। बाइबलमा 4000 वर्ष अगाडि यसरी लेखेको थियो, अय्युबको पुस्तकमा अय्युब 26 7 पदमा हामी पढ्नेछौँ। यहाँ लेखेको छ अय्युब 26:7 उहाँले उत्तर दिशालाई शून्य ठाउँमा फैलाउनुहुन्छ र पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ। हामीलाई त अहिले थाहा छ त्यो, किनभने हामीले सायद टिभीमा पनि चन्द्रमाबाट खिचेको, अन्तरिक्षबाट यानबाट खिचेको पृथ्वीको फोटो देखेको होला। कतिले देख्नु भएको छ, एकचोटि हात उठाउनुहोस् न। कतिले, मैले म बुझ्न चाहिँ, कतिले पृथ्वीको फोटो डल्लो माथि आकाशबाट खिचेको कसैले देख्नु भएको छ टिभीमा अथवा उहरूमा के अरे किताबहरूमा? यसो हात उठाउनुहोस् न। कोही कोहीले कतिले देख्नु भएको छैन। मैले ल्याउँछु भनेको थिएँ आज छोरीहरूसँग, मागे पनि त्यो बिर्सेछु मैले है। फोटो नै है, पृथ्वी चाहिँ डल्लो छ है, अनि यो चाहिँ त्यत्तिकै झुन्डिरहेछ। यसो हेर्दाखेरि त्यसमा कुनै डोरीले झुन्ड्याएको छैन। अब यो त अचम्म हो, यो 4000 वर्ष अगाडि यो लेखिनुमा, तर अचम्म होइन किनभने परमेश्वरले लेखाउनु भएकोले। तर मान्छेको रहाइले त लेखेको होइन। हेर्नुहोस्, अहिलेको आधुनिक पुस्ताको लागि यो त थाहा भएकै कुरा हो, पृथ्वी त्यत्तिकै झुन्डिरहेछ भनेर। चन्द्रमा पनि हो, चन्द्रमा त देख्नु भएको छ नि, पृथ्वी पनि त्यसै झुन्डिरहेछ, किनकि हामीले अन्तरिक्षमा पृथ्वी झुन्डिरहेको वास्तविक फोटोहरू नै देखेका छौँ। कोही कोहीले हात पनि उठाउनु भयो। तर विगतका पुस्ताहरूमा यो त्यत्तिकै थाहा हुने कुरा थिएन। बरु त्यति बेला पृथ्वी चाहिँ एकजना ठुलो मसल भएको एटलस भन्ने मान्छेले यस्तरी बोकिरहेको थियो भनेर भन्ठान्थे ग्रिक युनानीहरूले है, वा कछुवाको ढाडमाथि चाहिँ यो बसिरहेको छ, ठुलो कछुवामाथि यो पृथ्वी अडिरहेको छ भन्ठान्थे पहिला पहिला, अथवा हात्तीको ढाडमाथि अडिरहेको छ भन्ने पनि थुप्रै किंवदन्तीहरूले मान्यता पाएको थियो। तर 4000 वर्ष अगाडि त बाइबलमा चाहिँ अय्युबले नै पृथ्वी शून्यमा झुन्डिरहेको छ भनी भने। नम्बर 2 जाउँ, अय्युब के अरे अय्युबको 28 अध्यायमा पल्टाउनुहोस् त, हावाको बारेमा। अब है, आज त विज्ञान क्लास जस्तो छ नि हाम्रो है, हावाको बारेमा। तपाईँ कतिजनाले हावालाई तौल्नु भएको छ है, हावाको तौल हुन्छ भनेर थाहा थियो तपाईँलाई? हेर्नुहोस् यहाँ 28 अध्यायको 24 पदबाट पढौँ। 28 अध्यायको 24 पद, किनकि उहाँले पृथ्वीका छेउ छेउसम्म हेर्नुहुन्छ अनि उहाँले सम्पूर्ण आकाशमणि देख्नुहुन्छ। 25 पद, हावाको तौल ठहर्याउनलाई अनि उहाँले समुद्रलाई पाथीले नाप्नुहुन्छ। अय्युबले हावाको तौल छ भनेर भने 4000 वर्ष अगाडि। अब सुन्नुहोस्, 17 शताब्दी भनेको लगभग 400 वर्ष अगाडि मा आइपुगेर मात्रै, भनेको धेरै वर्ष अगाडि होइन, 400 वर्ष अगाडि मात्र एकजना ग्यालिलियो भन्ने वैज्ञानिकले चाहिँ वायुमण्डलको पनि तौल छ भनेर पत्ता लगाएका हुन्। मान्छेले चाहिँ 400 वर्ष अगाडि पत्ता लगायो, वायुमा चाहिँ 4000 वर्ष अगाडि लेखेको थियो। र अहिलेको एउटा आधुनिक विज्ञान छ एरोडाइनामिक्स भन्ने, जसकै आधारमा चाहिँ प्लेन रकेटहरू उडाइन्छ होइन, अनि यो आधुनिक विज्ञान चाहिँ यही तथ्यमा आधारित छ, हावाको तौल छ भन्ने सत्यतामा आधारित छ एरोडाइनामिक्स। अझ अर्को कुरा, पृथ्वीको मौसमको क्रियाकलाप, विभिन्न खालको मौसमहरू हुन्छ नि यता पालुङतिर पनि, संसारमा अनेक हुन्छन्, पृथ्वीको मौसमको क्रियाकलापमा हावाको तौलले महत्वपूर्ण भूमिका खेल्दछ। हावाको तौलले समुद्रहरूबाट होइन माथि उठेर बाफ भएर आएको पानीलाई महादेशहरूको माथि माथि भूभागहरूमा बोकेर पुर्याउने विश्वव्यापी हावाको प्रभावलाई नियन्त्रण गर्छ। वास्तवमा हावाको तौलमा निर्भर छ मौसम, है यो त भर्खर भर्खर थाहा भएको कुरा हो, तर बाइबलमा उहिले लेखेको थियो। नम्बर 3 जाउँ, अय्युबको 38 अध्याय। अय्युबले के पनि बतायो भने समुद्र भित्र मुहानहरू हुन्छन् भनेर बताए। सुन्नुहुन्छ, मुहान भने त पानीको मूल भन्छ नि, हामीले मुहानको पानी खाइरहेछ, मूलबाट पानी आइरहेछ। अय्युबले उहिले के लेखेको थियो भने समुद्रको पनि मुहान हुन्छ। अय्युब 38:16 मुहानहरू हुन्छ, 38:16 यस्तो छ, के तिमी समुद्रका मुहानहरूभित्र पसेका छौ, अथवा के तिमी गहिराईको खोजमा घुमेका छौ। अब सुन्नुहोस्, मान्छेले आफ्नै आँखाले देखेर समुद्रको पिँधमा भएका ताजा पानीका मुहानहरूको बारेमा जान्न सकेको त हिजो आज मात्रै हो। कहाँबाट पुग्नु समुद्रको पिँधमा? अहिले पो पनडुब्बी जहाजहरू नै विशेष खालको जहाजहरू बनाएर चाहिँ समुद्रको पिँध पिँधसम्म पनि पुग्न सकेको छ। तर उहिले अय्युबको समयमा नै बाइबलमा लेखिएको थियो कि समुद्रको मुहानहरूको बारेमा, अनि के भेटियो भने आधुनिक विज्ञानद्वारा चाहिँ हजारौं त्यस्ता मुहानहरू, हजारौं अन्तर्जलीय मूलहरू भेटिएका छन्, जसले हरेक वर्ष समुद्रहरूमा करोडौं टन पानी थपिरहेको हुन्छ। यो त भर्खर थाहा पायो। बाइबलमा चाहिँ उहिले सोधेको थियो कि तिमी समुद्रको मुहानहरूभित्र पसेका छौ, के तिमी गहिराईको खोजमा घुमेका छौ। नम्बर 4 जाउँ, अय्युब 38:19। अब हामी चाहिँ उज्यालोको कुरा गरौँ, प्रकाश ज्योति। अड़तिसको 19 हामी पढ्छौँ, त्यो बाटो कहाँ छ जहाँ उज्यालोले बास गर्छ, अनि अन्धकार चाहिँ त्यसको ठाउँ कहाँ छ। सोच्नुपर्छ यो पदहरू, गरेर पढेर खास बुझिँदैन, यो सोच्नु थालेपछि यो बुझिन्छ। यहाँ बाइबलमा अय्युबले के बुझेको थियो भन्ने यहाँ पाउँछौँ भने, अय्युबले के बुझेको थियो, उहिले प्रकाशको एउटा बाटो हुँदो रहेछ र अन्धकारको ठाउँ हुन्छ, उसले बुझेको थियो। यो भनेको के हो? यसको मतलब प्रकाश कुनै स्थान वा परिस्थितिमा अवस्थित हुन्छ भन्ने कुरा होइन, न त यो त्यत्तिकै एक्कासी प्रकट हुने वा अलग हुने वस्तु हो। प्रकाशले के गरिरहेको हुन्छ? यात्रा गरिरहेको हुन्छ। बाइबलले त्यही सिकाउँछ, त्यो एउटा बाटोमा बास गर्दछ भने चाहिँ बाइबलमा यही लेखेको छ, बाटो, त्यो बाटो कहाँ छ जहाँ उज्यालोले बास गर्छ, उज्यालो अथवा प्रकाश चाहिँ बाटोमा बास गर्छ। यसको मतलब चाहिँ यात्रा गरिरहेको, जस्तो कि तपाईँलाई मोबाइलमा फोन आयो है, अनि तपाईँ भन्नुहुन्छ ए तिमी कहाँ छौ, म बाटोमा छु भन्छ उसले, अनि तपाईँले के बुझ्नुहुन्छ, बाटोको यसरी बसिरहेको भन्टानुहुन्छ बाटोमा, होइन क्वालिटी कसरी बसिरहेको भन्टानुहुन्छ र होइन, ऊ बाटोमा यात्रा गरिरहेछ भनेर बुझ्नुहुन्छ। ऊ एक ठाउँबाट अर्को ठाउँमा गइरहेछ भन्ने बुझ्नुहुन्छ. अनि त्यसैले बाइबलले भन्छ प्रकाश चाहिँ बाटोमा बास गर्छ. यसको मतलब प्रकाश जहिले पनि यात्रा गरिरहेको हुन्छ, एक ठाउँबाट अन्यत्र गइरहेको हुन्छ जहिले पनि. यद्यपि यो सामान्यतया किरणहरूको रूपमा यात्रा गर्दछ, विज्ञानले त्यही गर्छ, विज्ञानले यो पनि थाहा पाएछ कि कहिले काहीँ त्यसले चाहिँ कणहरूको खोलाको रूपमा पनि हिँडिरहेको जस्तै गर्छ, उज्यालो अचम्म छ, तर जहिले पनि चलिरहेकै हुन्छ प्रकाश. जब प्रकाश रोकिन्छ के हुन्छ? जब प्रकाश रोकिन्छ यही बाइबलले भन्छ त्यो अँध्यारो हो, अँध्यारो चाहिँ चल्दैन. अन्धकार भनेको नै अचल कुरा हो, स्थानमै बसिरहने. प्रकाश भनेको चाहिँ गतिशील कुरा हो, बाटोमा बास गरिरहने. परमेश्वरले अय्युबको पुस्तकमा विज्ञानको कुराहरू जब छुन गएका छन् ती सब कहिले कहिले पनि आधुनिक विज्ञानले पत्ता लगाएको तथ्यहरूलाई चाहिँ काटेको छैन, काटिएको छैन. अर्को कुरा 38:24 हेर्नुहोस् त, कुन बाटो भएर ज्योति छुट्टिन्छ जसले पूर्वीय हावा पृथ्वीमाथि तितर बितर पार्छ? के बुझ्नुभयो यो? है फेरि पढ्दै, कुन बाटो भएर ज्योति अथवा प्रकाश छुट्टिन्छ जसले भनेको त्यो उज्यालोले प्रकाशले पूर्वीय हावा पृथ्वीमाथि तितर बितर पार्छ? बाइबलले के सिकाउँदैछ भने प्रकाशले हावा उत्पन्न गराउँछ हो, यही नै सिकाइरहेछ. सूर्यको किरणले पृथ्वीको सतहलाई तताइदिएर हावा उत्पन्न हुन्छ जसमा तातो हावा मास्तिर उठ्छ, चिसो हावा तल खस्छ र फलस्वरूप विभिन्न मौसमहरू उत्पन्न हुन्छन् भन्ने आधुनिक भन्ने कुरा चाहिँ आधुनिक मौसम विज्ञानले आविष्कार गरेको चाहिँ भर्खरै मात्र हो. विज्ञानले चाहिँ भर्खरै थाहा पाए किन हावा चल्दो रहेछ, यो त प्रकाशले रहेछ, बाइबलले उहिले लेखेको थियो. त्यसैले देख्दै हुनुहुन्छ मैले अहिलेसम्म कतिवटा दिएँ, 5 उदाहरणले. बाइबल विज्ञान सिकाउने किताब त होइन, तर यदि कुनै पनि कुरा गर्दाखेरि प्रकृति सृष्टिको कुरा गर्दाखेरि त्यो विज्ञानको सम्बन्धमा छुन गयो भने त्यो अचुक छ, त्यो त्रुटि नै छैन, किनभने परमेश्वरको प्रेरणाद्वारा दिएको उहाँले सृष्टिकर्ता हुनुहुन्छ, उहाँले कसरी त्रुटि भएको किताब लेख्नुहुन्छ. अर्को कुरा 38:25 यही सँगसँगै छ, घामको किरण होइन समुद्रमा पृथ्वीमा तपाइरहेछ होइन, अब पढ्दै जाउँ 25 कसले पानीको बाढका निम्ति नाली वा गर्जनको बिजुलीका निम्ति बाटो छुट्याएको छ? पानी वर्षाउनका निम्ति पृथ्वीमाथि जहाँ मानिस छैन, उजाड स्थानमा उजाड स्थानमाथि जहाँ कोही पनि मानिस छैन, उजाड र बन्जर भूमि तृप्त पार्नलाई र कोमल घाँसको टुसा उमार्नका निम्ति के वर्षाको बाबु छ? बुझ्दै हुनुहुन्छ यो भाषा, पानीको बुवा को हो भनेको, पानी कहाँबाट आएको भन्न खोजिरहेछ होइन, अथवा शीतका थोपाहरूलाई कसले जन्माएको हो? कसको गर्भबाट बरफ निस्क्यो अनि आकाशको तुसारो चाहिँ, अब पालनको याद आयो मलाई, आकाशको तुसारो चाहिँ कसले त्यसलाई जन्म दियो? पानी बिहान सेतामै छ है, कसले त्यसलाई जन्म दियो? पानी पत्थरमा झैँ लुक्छ र गहिरो सागरको सतह जम्छ, बरफको कुरा गर्छ यहाँ, पानी बाफ बरफ पानी अनि बाष्पीकरण, यो सब छ नि. हाम्रो नानीहरूले एक क्लासमा पढ्छ यो विषय, यसलाई जल चक्र भन्छ, वाटर साइकल. अय्युबले यो अचम्मको जल चक्रको बयान गरे, बाष्पीकरण भनेको पानी बाफमा परिणत हुन्छ, वायु संसार भनेको चाहिँ अब त्यो एक ठाउँबाट अर्को ठाउँमा चल्न थाल्छ, संघनन भनेको चाहिँ अब त्यो बाफ फेरि थोपा थोपा बन्न थाल्छ, वृष्टिपात भनेको अब चाहिँ तल झर्न थाल्छ विभिन्न तरिकाले, हिउँ असिना पानी इत्यादि, बहाव भनेको चाहिँ त्यसपछि बहन थाल्छ. यो सब यहाँ बयान गरेको छ, तर सुन्नुहोस् है, 200 वर्षभन्दा अगाडि यो बाष्पीकरण र सङ्गणनको प्रक्रियाको पत्ता समेत लगाएको थिएन मान्छेले हो, 200 वर्ष अगाडि मात्र. बाष्पीकरण भनेको पानीबाट बाफ बन्ने कुरा, सङ्गणन बाफबाट पानी बन्ने प्रक्रियाको पत्ता भर्खरै लागेको, र 20 शताब्दीमा भनेको मतलब एक सय वर्ष अगाडिसम्म पनि यसलाई राम्ररी बुझिएको थिएन, जबकि बाइबलमा 4000 वर्ष अगाडि यसको बयानै गरेको छ। नम्बर सातमा जाउँ अब, मैले बनाउने बुधारमा अयुको पुस्तकलाई छोडौँ अब है, अब उत्पत्तिको पुस्तक, अब बाइबलको पहिलो यहाँ स्थानमा राखेको पुस्तक, त्यहाँ जब परमेश्वरले छ दिनमा सबै थोकको सृष्टि गर्नुभयो, यहाँ गरेको वर्णन अनुसार चाहिँ सबै पशु प्राणीहरू, पक्षी प्राणीहरू चाहिँ र बोट बिरुवाहरू धरी चाहिँ आफ्नो आफ्नो जात अनुसार पुनरुत्पादन गर्ने क्षमता साथ उनीहरूलाई सृष्टि गरियो भनेछ। हेर्नुहोस् 21 पदमा, तब परमेश्वरले ठूला ठूला जल जन्तुहरू र चलफिर गर्ने सबै जीवित प्राणीहरू सृष्टि गर्नुभयो, व्हेल माछा इत्यादि ठूला ठूला डायनोसरहरू, प्लिजोसारसहरू, जसले आफ्नो आफ्नो, सुन्नुहोस् त, जाति अनुसार, आफ्नो आफ्नो जाति अनुसार पानीलाई प्रशस्त गरी भरिदिए। भनेपछि व्हेल माछाले जन्माउँदा व्हेल माछै जन्मियो, शार्कले जन्माउँदा शार्कै जन्मियो है, अनि असला माछाले जन्माउँदाखेरि असला माछै जन्मियो। बुझ्नुहुन्छ, आफ्नो आफ्नो जाति अनुसार, यो बाइबलमा उहिले लेखेको कुरा थियो, अनि यो घरिघरि दोहोरिएको छ। बोट बिरुवाको सम्बन्धमा चाहिँ अलिकति अगाडि नै हो, उहाँले भन्नुभयो 12 पदमा, के अरे 11 पदमा, अनि परमेश्वरले भन्नुभयो पृथ्वीले घाँस बिउ हुने सात पात र आफ्नो आफ्नो जाति अनुसारको, देख्नुभयो फेरि आफ्नो आफ्नो जाति अनुसारको फल दिने रुखका रुखहरू जसको बिउ त्यसैमा हुन्छ यस पृथ्वीमाथि उमारोस्। तब त्यस्तै भयो, अनि पृथ्वीले घाँसहरू आफ्नै जाति अनुसारको बिउ हुने सात पात र आफ्नो आफ्नो जाति अनुसारका फल दिने रुखहरू जसको बिउ त्यसैमा हुन्छ उमारे। अनि यो घरिघरि दोहोरिएको छ। अब सुन्नुहोस् यो कुरा होइन, भनेको मतलब चाहिँ बोट बिरुवा र पशु पक्षीहरूले आफ्नो आफ्नो जाति अनुसार पुनरुत्पादन गर्दछन् भनेर बाइबलले सिकाएको कुरालाई चाहिँ आधुनिक विज्ञानले जताततै अवलोकन गरे पनि, जताततै परीक्षण गरे पनि यो ठ्याम्मै मिल्छ, यो कहीँ पनि फेल खाँदैन। अब हरेक जातिभित्र पनि निकै विविधता छ, भनेको मतलब चाहिँ तपाईँले गुलाब भन्दाखेरि चाहिँ त्यहाँ खाल खालको गुलाब छ है, सयौँ हजारौँ छन् रे गुलाबहरू, रातो पहेँलो कालो पनि हुन्छ है, मैले त देखाएको छैन तर हुन्छ रे है, सेतो विभिन्न खालको। अनि तपाईँले रुखहरू हेर्नु भने है, सल्ला हेर्नु भने विभिन्न खालको सल्लाहरू छन्, रुखहरू पनि विभिन्न खालको छन्। अब भ्यागुतामा जाउँ न, भ्यागुता हेऱ्यो भने भ्यागुता पनि खाल खालको छ, सानोदेखि लिएर ठुलो ट्यार ट्यार गर्नेदेखि अनेक खालको भ्यागुताहरू छन्। कुकुरहरू हेर्नु भने कति खालको हुन् है, अनेक घाँस पनि उठ्छ कुनै कुनै हेर्दा त। तर सुन्नुहोस् त, ती फरक 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 जाति भनेको गुलाब र रुख र भ्यागुता कुकुरको बिचमा चाहिँ कहिले पनि पुनरुत्पादन हुने गर्दैन है, कुकुरले कुकुरै जन्माउँछ, कुकुर भ्यागुता सम्बन्ध हुँदैन, सबै आफ्नो आफ्नो जात अनुसार है, यो उहिले नै बाइबलमा बताएको थियो। मान्छेले अहिले त हो नि भन्नु होला, तर धेरै वर्ष अगाडिसम्म पनि होइन, मान्छेहरूको अनेक सोचाइ थियो है, कि एउटा चिजबाट होइन भनौँ न नभएको चिज निस्किन्छ भनेको, अहिलेसम्म पो त विश्वास गर्छन् कतिजनाले, त्यो नजानेर है, कुहिएको मासुबाट झिँगा आउँछ भन्छ, कहाँ आउने, झिँगाबाट झिँगा आउने, तर होइन नि मेरो त आयो होइन, यहाँ फुल पारेको है अनि त्यसबाट झिँगा आएको, तपाईँले नदेख्नु होला है, अनेक भन्ठान्थ्यो मान्छेहरू अहिले पनि छ, तर बाइबलले उहिले नै भनेको थियो आफ्नै जात अनुसार त्यो जात निस्किने हो, त्यत्तिकै आउने होइन, अनि परमेश्वरले सुरुको चाहिँ बनाइदिनु भएको, सृष्टि गर्नुभएको। त्यसैले अर्को कुरा, अब जाउँ आकाशतिर है, आकाशतिर रकेट तयार छ तपाईँको, थुप्रै पेट्रोल चाहिन्छ यसको लागि त, है म त आज हिसाब गर्दा गर्दा ढिलो भएको म हिसाब निकाल्न खोजेको ती गन्नै नसकिने चाहिँ यता चाहिँ अब मलाई खराब तपाईँलाई खराब भनेको कति मैले बताउनु परेको थियो त्यसैले म प्रयास गर्छु है अब यो कहाँ कुरा कहाँ जाँदैछ एकचोटि उत्पत्ति 22 जाउँ यो चाहिँ अब हामी रकेटमा चढेर जाउँ ताराहरू गन्नलाई सकिन्छ होला त बाइबल पढ्यो भने हामी सुरु पनि गर्दैनौँ त्यो है सकिँदैन भने उत्पत्ति 22:17 पद परमेश्वरले अब्राहमलाई यसरी भन्नुभएको थियो उत्पत्ति 22:17 यसैले म तिमीलाई आशिष माथि आशिष दिनेछु म तिम्रो वंशलाई आकाशका ताराहरू झैं भनेको धेरै भन्दालाई चाहिँ आकाशको ताराहरू झैं आकाशको ताराकै बराबर त भन्नु भएन है तर यति थुप्रो कि आकाशको ताराहरू झैं अब अर्को तरिकाले कसरी भन्न सकिन्छ प्रभुले चाहिँ भन्नुहुन्छ अर्को तरिकाले र समुद्रका किनारमा हुने बालुवा झैं भन्न सकिन्छ बालुवा त कम पहिला पहिला छ नि मान्छेहरूले भन्ठान्थे तारा गन्न सकिन्छ त ध्यान दियो भने त गन्न सकिन्छ त्यति त हो नि भन्ठान्थे गन्दाखेरि कुनै कति सय कति हजारसम्म चाहिँ गनेछन् है अनि त्यति नै हो भने भन्ठान्थे तर पछि पछि मान्छेहरूले चाहिँ टाढा टाढा हेर्ने दूरदर्शक यन्त्रहरू टेलिस्कोपहरू बनाएपछि अनि आकाशतिर फर्काएको त ओहो त्यो नदेखेको आँखाहरू नदेखेको ताराहरू त नाङ्गो आँखाले नदेखेको ताराहरू त अब दूरदर्शक यन्त्रद्वारा देखिन थाल्यो अनि तिनीहरू गन्न थाल्यो अनि अब त थाहा पाएला भनेको अनि अझ ठुलो दूरदर्शक यन्त्र बनाए अनि झन् धेरै ताराहरू देखे भनेपछि त धेरै जस्तो हामीले देख्दै देख्दैनौँ कति छन् त ताराहरू एउटा त त्यो बताउँछ बाइबलले अर्को कुरा नाप्न सकिँदैन भनेछ यो आकाशलाई यर्मिया 31 अध्यायमा यो उल्लेख छ भविष्यवक्ता यर्मियाको 31 अध्यायको 37 पदमा हामी हेर्नेछौँ परमेश्वरले आफ्नो विशेष जाति इजरायललाई कसैले नष्ट गर्न सक्दैन भनेछ बाइबलमा तर छ नि संसारका धेरै मानिसहरूले इजरायललाई नष्ट गर्न चाहन्छन् अहिले नै योजनाहरू रचिरहेका छन् जति पनि मध्य पूर्वमा भएका लडाईँहरू इजरायलसँग सम्बन्धित छन् तर छ नि यदि जस्तो कि अरबी राष्ट्रहरू इजरायललाई खतम पार्न चाहन्छ यदि अरबी राष्ट्रहरूले साँच्चै नै इजरायललाई खतम पार्ने हो भने यहाँ उपाय एउटा बताएको छ यहाँ बाइबलमा त्यो चाहिँ यर्मिया 31:37 पदमा छ के हो त्यो उपाय यस्तो लेखिएको छ उनीहरूले एउटा यस्तो काम गर्न सक्यो भने इजरायललाई चाहिँ परमेश्वरले नै त्यागिदिनुहुन्छ भनेर यर्मिया 31:37 पदमा लेखेको छ परम प्रभु यसो भन्नुहुन्छ यदि माथिको आकाश नाप्न सकिन्छ भने र मनि पृथ्वीका जगहरू खोजेर पत्ता लगाउन सकिन्छ भने म पनि इजरायलको सारा वंशलाई तिनीहरूले जे गरेका छन् ती सबैका निम्ति त्यागिदिनेछु परम प्रभु भन्नुहुन्छ यसको मतलब यदि आकाश नाप्न सक्यो भने परमेश्वरले इजरायललाई पनि बिर्सिदिन्छ अरे यसको मतलब परमेश्वरले इजरायल कहिले पनि बिर्सिनन् परमेश्वरले आफ्नो प्रतिज्ञा जो अब्राहम इसाक याकुबलाई दिनुभएको छ उनीहरूकै वंशमा येशु आउनुभयो इजरायलले उहाँलाई मार्यो तैपनि उहाँ बौरी उठ्नुभयो र दोस्रो चोटि उहाँ आउँदै हुनुहुन्छ र इजरायलमै उहाँले 1000 वर्ष राज्य गर्नुहुन्छ भनेछ यदि त्यो विफल तुल्याउने हो भने चाहिँ आकाश नाप्न थाल्नु पर्यो हामीले है तर सक्दैन त्यसैले बाइबलले के भन्दैछ भने आकाश नाप्न सकिँदैन तारा गन्न सकिँदैन बाइबलले बताएको यो कुराको विषयमा एकछिन हामी विचार गरौँ है यो टेलिस्कोप अथवा दूरदर्शक यन्त्रको आविष्कार अघि नै भने नाङ्गो आँखाले त केही 1000 ताराहरू त रहेछन् नि भनेर मान्छेले भन्थ्यो किनभने त्यति मात्र देख्न सक्थ्यो तर आज हामीलाई थाहा भएको छ ताराहरू अनगिन्ती छन् ठिक जसरी बाइबलले बताएको छ त्यसरी नै हाम्रो पृथ्वी चाहिँ एउटा ठुलो तारामण्डलको सानो धुलोको कण जस्तै हो तारामण्डल भनेको चाहिँ थुप्रै 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 ताराहरू मिलेर भनेको एउटा परिवार जस्तो सम्झनुहोस् अङ्ग्रेजीमा ग्यालेक्सी भन्छ अनि यो ताराहरू मिलेर बनेको यो झुण्ड है ताराको नै मण्डली क्या अनि थुप्रै ताराहरू मिलेर बनेको हुन्छ हामी बस्ने तारामण्डलको नामलाई चाहिँ नेपालीमा आकाश गङ्गा भन्छ मिल्की वे किन यस्तो भनेको? किनभने तपाईँ सफा आकाश हुँदाखेरि माथि हेर्नुहोस्, ख्यालख्याल भन्यो होइन, साँच्चै हेर्नुहोस्, तपाईँ राम्रोसँग हेर्नुहोस्, अनि तपाईँले के देख्नुहुन्छ भने सेतो बाटो जस्तो देख्नुहुन्छ, सेतो एउटा दुधको बाटो जस्तो। त्यो के हो भने एकदम मसिनो, एकदम तारा भएको, ताराहरूको झुन्ड देखिएको, अनि त्यो चाहिँ एउटा बाटो जस्तै छ। त्यो के देख्नु भएको भने हाम्रो तारामण्डल चाहिँ यसरी घुमेको छ, सेल, तर घुम्दै घुम्दै गएको सेल, के घुम्दै 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 यसरी आएर अनि यसरी फन्को मानेछ अनि यहाँ टुङ्गो लाग्छ, अनि त्यसको एउटा सानो हाँगा देखेको हो तपाईँले। अब यो तारामण्डलमा कतिवटा ताराहरू छन्? हामी बस्ने तारामण्डलमा यो चाहिँ अनुमान अनुसार है 300 खरब ताराहरू छन्, बुझ्नुभयो? 300 खरबहरू। तपाईँले खरब भने कति हो? कति हो मलाई पनि थाहा छ, खरब मैले हिसाब गर्दै थिएँ अघि, अनि म त यहाँ हिसाबै निकाल्न गाह्रो गाह्रो भयो। म तपाईँलाई एकछिन प्रयास गर्छु यो बताउनलाई। तपाईँले 1, 2, 3 जस्तो कि घडीको सुई 1 सेकेन्ड 2 सेकेन्ड जाँदैछ नि, तपाईँले त्यसरी गन्नुभयो 1, 2, 3 यसरी गन्नुभयो भने तपाईँले 60 पुग्दाखेरि चाहिँ 1 मिनट हुन्छ, बुझ्नुभयो? 60। तर तपाईँ गन्दै गएर 3600 पुग्नुभयो अरे भने चाहिँ 1 घन्टा हुन्छ। अनि तपाईँले चाहिँ निकै फुर्सद पाउनुभएछ, अनि तपाईँले निकै गन्न थाल्नुभएछ, तपाईँले गनेकै 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 गर्नुभयो भने हेरौँ है 1 वर्षमा चाहिँ तपाईँले गन्दाखेरि चाहिँ 3 करोडसम्म गर्न सक्नुहुँदो रहेछ। 1 वर्ष तपाईँले केही काम नगरिकन 1, 2, 3 गरिरह्यो भने नि 1 वर्षमा तपाईँले 3 करोड गर्न सक्नुहुँदो रहेछ। 1 वर्षमा भर्खर 3 करोड पुग्यो है 3 करोड भने त्यति हो। त्यसको मतलब 70 वर्षसम्म तपाईँ गर्नुभयो अरे, मानव तपाईँ जन्मेदेखि गर्न थाल्नुभयो भने त्यस्तो मान्छेहरू के 70 वर्ष बाँच्नुभयो अरे, गनेको गने गर्नुभयो भने चाहिँ 210 करोड जति गर्नुभयो तपाईँले, यो मोटामोटी 210 करोड है। अब यो तिन सय खरब पुर्याउनु परेछ यहाँ, 300 खरब पुर्याउन कति समय लाग्छ? 300 खरब पुर्याउनलाई कति वर्ष लाग्ला है तपाईँलाई? अब 70 वर्षमा त भर्खर 210 करोड मात्र भएको छ है, मेरो हिसाब अनुसार चाहिँ गल्ती हुनसक्छ यहाँ। 300 खरब गर्नलाई तपाईँलाई धेरै त लाग्दैन रहेछ, 90 लाख करोड वर्ष लाग्छ तपाईँलाई भन्नुहोस् त्यो त हामी बस्ने तारामण्डलको मात्र ताराहरू, सबै ताराको कुरा गरे होइन, अब सुन्दै जानुहोस् है, अब झन् अचम्म हुन थाल्छ यहाँ। भर्खर हाम्रो आकाश गङ्गा तारामण्डलको 300 खरब ताराको कुरा आयो। अब सन् 1979 भनेपछि यो चाहिँ 13-14 वर्ष अगाडिको कुरा, 13 वर्ष अगाडिको कुरा चाहिँ, मा अमेरिकाको एउटा नासा भन्ने एउटा संस्था छ, उनीहरू ताराहरूको अध्ययन गरेर बस्छ। यी खगोल शास्त्रीहरू जसले चाहिँ अन्तरिक्षको ताराहरूको अध्ययन गर्ने यो खगोल शास्त्रीहरूले अन्तरिक्षमै भएको एउटा टेलिस्कोप बाट अध्ययन गर्न थाले अझ ताराहरू, टाढा टाढाको ताराहरू, हबल स्पेस टेलिस्कोप प्रयोग गरेर उनीहरूले के अनुमान निकालेछ भने, यो सारा ब्रह्माण्ड हुन्छ, सारा ब्रह्माण्ड उनीहरूले देखाएको छैन, तर उनीहरूको अनुमानमा यो सम्पूर्णमा चाहिँ उनीहरूले गने, उनीहरूको अनुमानमा गने पनि होइन, कहाँ गर्न त सक्दैछ भने लागिहालेन, 90 लाख करोड वर्ष लाग्छ भने गन्ने होइन। उनीहरूले के गर्छन् भने सानो एउटा भागमा हेर्छन् अनि त्यसमा चाहिँ कम्प्युटरद्वारा त्यो थप्लाहरू गर्छन् अनि त्यसपछि गुणन गर्छन् सबैलाई, त्यसरी हो भनेको। कहाँ 1, 2 गर्न थाल्यो भने त उनीहरू त मरिसक्छ नि। त्यसैले जे होस् उनीहरूको यो कम्प्युटर अनि टेलिस्कोपहरूबाट हिसाब निकाल्दाखेरि चाहिँ उनीहरूले के भेट्टायो भने, अनुमान लगायो भने सारा ब्रह्माण्डमा चाहिँ 125 खरब तारा मण्डलहरू हुन सक्छ अरे। ताराहरू भने होइन, तारा मण्डलहरू, जस्तो कि हामी एउटा तारा मण्डलमा छौँ जसमा 300 खरब तारा छन्, यस्तो त 125 खरब छन् रे, त्यो पनि अनुमान, सायद त्योभन्दा अरू अझ अर्को टेलिस्कोप हेरेपछि अझ अरू हुन्छ भेट्छ उनीहरूले अनि फेरि उनीहरूले चाहिँ कम्प्युटरमा चढाउन थाल्छ। त्यसैले हेर्नुहोस् है, सबभन्दा नयाँ तारा गणना जुलाई 2003 सालको घोषणा अनुसार अवलोकन गर्न सकिने भनेको उनीहरूले गरे त होइन, फेरि त्यही तरिकाले हिसाब गरेर निकालेको ताराको संख्या, यो त म भन्न पनि सक्दिनँ, अङ्ग्रेजीमा चाहिँ 70 सेक्सटिलियन पुगेको छ अरे, भनेको 7,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, गर्न सकिँदैन भनेर उनीहरूले गर्न छोड्नु पर्ने उनीहरूले विश्वास गर्दैनन् उनीहरूले. तर परमेश्वरको महिमा प्रकट गरेको छ, उहाँ कति अचम्म गर्नु, कति विशाल, कति सर्वशक्तिमान, कति बुद्धिमानी हुनुहुन्छ. अब अलिकति फर्केर धेरै माथि पुग्यो हामी है, अलिकति हामी चाहिँ समुद्रतिर पृथ्वीमा. यशया 43 अध्यायमा जानु त हामी, यशया 43 अध्याय यशया 43 अध्यायमा अब समुद्रको मार्गहरूको बारेमा उल्लेख छ. यहाँ उल्लेख छ 43 अध्यायको 16 पदमा हेर्नुहोस् त, समुद्रमा मार्ग, मार्ग भनेको बाटो, समुद्रमा हाइवे भने जस्तो के, समुद्रमा मार्ग र शक्तिशाली सागरमा बाटो बनाउनु हुने परम प्रभु यसो भन्नुहुन्छ. कस्तो अचम्म कुरा के भनेको यहाँ 19 शताब्दीदेखि भनेको फेरि यही 200 वर्ष अगाडिदेखि मात्रै हो थाहा पाएको कि समुद्री धारहरू र वा मार्गहरूको नक्सा निकाल्न पनि मान्छेले थाल्यो, अनि पानी जहाजहरू यिनै धारहरूमा यात्रा गर्छन्. तपाईँलाई यो बुझ्नलाई छ नि, जस्तो कि हाम्रो ट्रकहरू, हाम्रो बसहरू मेचीदेखि महाकालीसम्म कसरी जान्छन्, उनीहरू चाहिँ पूर्व पश्चिम राजमार्गमा हिँड्छन्, त्यो मार्ग चाहियो नि, बुझ्दैन चाहिँ. त्यस्तै गरी मान्छेले के थाहा पायो भने समुद्रमा पनि पानीहरू, समुद्र छ, पानी नै पानी, हामीले त खालि पानी बसिरह भन्छ नि होइन, त्यहाँ त विशाल के भन्ने त्यसलाई नदीहरू बगिरहेछन्, पानीमा पानी बगिरहेछ जस्तो मलाई लाग्छ. तर हो है, कहीँ कहीँ चाहिँ पानी यसरी अनि तलबाट तल बगिरहन्छ, जस्तै भूमध्य सागर चाहिँ त्यस्तो छ, तातो पानी बाहिर निस्किरहेछ कुन सागर त्यो है मैले चाहिँ, अनि चिसो पानी मुनिबाट भित्र गइरहेछ है. अनि यो त थाहा थिएन मान्छेले, तर बाइबलमा यसैमा विल लेखेको थियो समुद्रमा मार्ग र शक्तिशाली सागरमा बाटो परमेश्वरले बनाउनु भएछ. त्यसैले 19 शताब्दीदेखि समुद्री धारहरू, यो बाटोहरूको सब नक्सा निकाल्न थाल्यो कि, यो त काम लाग्छ भनेर है. अनि सबै नक्सा किन बनायो भने त्यो पानी सँगसँगै बग्न पायो भने त हाम्रो जहाजहरू छिटो छिटो पुग्छ है. अनि उनीहरूले सब नक्सा निकालेको छ, अनि त्यो पुरा नक्सा नै पाइन्छ है. त्यो समुद्री मार्गहरू, समुद्रको हाइवेहरूको नक्सा निकाल्यो, अनि पानी जहाजहरू चाहिँ अहिले त्यही धारहरूमा हिँड्छन्, जसरी हाम्रो ट्रक चाहिँ यो मार्गमा हिँडिरहेछ नि, समुद्र नठानु त्यतिकै त्यति हिँडिरह होइन भाइ, त्यो समुद्रमा भएको धारहरूमा हिँडिरहेछ. अनि तर यो थाहा थिएन पहिला मान्छे, यो केवल 200 वर्ष मात्र भयो. सन 1800 बिचतिर भनेको यो 150 वर्ष अगाडितिर चाहिँ अमेरिकाको वासिङटनमा भएको एकजना एउटा अफिस है, यो अफिसको नाम यहाँ दिएछ, र एकजना वैज्ञानिक म्याथ्यु फोन्टेन मउरीले के लेखे भने, उसले यसरी लेख्यो, ऊ भर्खर भर्खर पत्ता लगाउँदै थियो उनीहरूले, पहिलो धार पत्ता लगाउँदै उनीहरू यति अचम्मित भयो कि उसले लेख्यो, समुद्रमा नदी छ, उसले लेखेको, विषम खडेरीमा पनि त्यो टुट्दैन, भयङ्कर बाढीमा पनि त्यो उर्लेर आउँदैन, त्यसका किनारहरू र पिँध चिसो पानीमा रहेका छन्, जबकि त्यसको धार चाहिँ न्यानो छ, मेक्सिको खाडी त्यसको मुहान हो, त्यसको मुख चाहिँ आर्कटिक समुद्रमा पर्छ, यसको नाम हो गल्फ स्ट्रिम है. अब त्यसपछि त मान्छेले त अरू थुप्रै समुद्री मार्गहरू पत्ता लगाउन थाले, यो भयो 9 कुरा. बाइबलमा जब कुनै पनि प्रकृतिको कुरा समुद्र पानी बरफ आकाश तारा जुनसुकै कुरा छुनाखेरि पनि एक ठाउँमा पनि चुकेको छैन. अब अझ नजिक आऊ तपाईँभित्र भएको रगतको कुरा गरौँ. लेवी सत्र अध्यायमा जानुहोस् त मसँगै. लेवी सत्र अध्याय तपाईँसँग प्राण छ अनि तपाईँलाई कसैले सोध्यो अरे तपाईँसँग प्राण छ, प्राण त छ नत्र भने म त कहाँ यहाँ हिँडिरहन्थेँ, प्राणै नभएको भए त होइन म त मरिसक्थेँ. अब अर्को प्रश्न, तपाईँको प्राण कहाँ छ, अब कहाँ छ भन्ने तपाईँ अप्ठ्यारो प्रश्न. तर बाइबलमा उहिले लेखेको थियो प्राण चाहिँ रगतमा हुन्छ. लेवी 17:11 पदमा लेखेको छ किनकि प्राणीको प्राण रगतमा हुन्छ. अनि परमेश्वरले भन्दै हुनुहुन्छ मोसेलाई, अनि मैले त्यो रगत तिमीहरूका प्राणहरूका निम्ति वेदीमाथि प्रायश्चित गर्न भने तिमीहरूलाई दिएको छु, किनकि रगतले नै प्राणका निम्ति प्रायश्चित गर्छ. प्राणीको प्राण, जीवधारीको प्राण रगतमा हुन्छ भनेर बाइबलले उहिले सिकाए. यो कुरा त करिब 3500 वर्ष अगाडि लेखिएको हो, तर हिजो आज मात्रै विज्ञानले थाहा पाएन, हालको समयमा मात्र आएर यसलाई वैज्ञानिक तवरले बुझ्न सकियो. उहिलेदेखि शताब्दीदेखि के गर्ने एउटा चलन थियो भने विभिन्न ठाउँमा, सायद हाम्रो देशमा पनि गर्थ्यो होला, रोगीलाई छ नि रोग लागेछ भने ओहो उसलाई यस्तो रोग लागेछ निको पार्नु पर्यो, उसलाई के गर्ने, रक्तस्राप गराउँथ्यो, भनेको मतलब चाहिँ काट्थ्यो एउटा तरिका चाहिँ, अनि रगत बग्न दियो, त्यो नराम्रो रगत, रगत बिग्रेछ रगत बग्न दियो, अनि रगत बग्दै 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 जान्थ्यो. अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिङटन जब बिरामी भएको थियो उसलाई पनि त्यही गर्यो, उनीहरूले त्यही जाने थियो, यो त कति वर्ष अगाडि कुरा, 200-400 वर्ष अगाडि कुरा हो. उसलाई पनि रक्तस्राप गराएछ है, अब रक्तस्राप गर्न थालेपछि अब उसको के जाँदैछ, रगतमा के हुन्छ, प्राण हुन्छ, अनि रगत जाँदा उसको प्राण जाँदैछ, अनि मर्यो त्यो राष्ट्रपति है, मारेको हो उनीहरूले. हुन त उनीहरूले चाहिँ निको पार्छु भन्ठानेको, तर उनीहरूको अज्ञानताले, हुन त यो बाइबल पढ्नु पर्ने नि उनीहरूले, रगतमा प्राण हुन्छ भने अनि कहाँ रगत खाल्थ्यो उनीहरूले. त्यसैले शताब्दीदेखि नै रोगीलाई रक्तस्राप गराएर उपचार गर्ने चलन थियो, ब्लड लेटिङ भन्छ अङ्ग्रेजीमा. अनि अमेरिकाको यो पहिलो राष्ट्रपति गलत यो गलत अभ्यासले गर्दा अनावश्यक रूपमा चाँडै मरेको हो भनिन्छ. आधुनिक औषधि विज्ञानले बाइबलले उहिलेदेखि सिकाउँदै आएको कुरालाई अब सिकेको छ कि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ है. रक्त नली र केशिकाहरू भनेको मसिना मसिना रगत हिँड्ने पाइपहरू छन् तपाईँको शरीरमा, रक्त नलीहरू केशिकाहरू मिलेर बनेको यो अचम्मको रक्त सञ्चार प्रणालीले जीवन दिने अक्सिजन जुन चाहिँ सास फेर्दा तपाईँले लिनुहुन्छ नि, फोक्सोभित्र पर्छ अनि फोक्सोमा भएको त्यो अक्सिजनलाई चाहिँ रगतले ट्याप्पै टिप्छ अनि शरीरभरि उसले चाहिँ त्यसलाई पुर्याइदिन्छ है. त्यसैले सास फेरेन भने मर्छ, किनभने त्यो अक्सिजन चाहिँ रगतले नै हरेक ठाउँमा पुर्याउने हो है. अनि त्यसैले गर्दा कुनै चिज होइन तपाईँले बेसरी बाँध्नु भयो यहाँ रगत गएन भन्छ नि त्यो भाग मर्छ है, किनभने त्यहाँ चाहिँ अक्सिजन पुग्न पाएन भने अक्सिजन पुर्याउने केले हो, रगतले हो, त्यो जीवन दिने अक्सिजन. त्यो मात्र होइन अरू चिजहरू पनि अन्य आवश्यक तत्त्वहरूलाई शरीरको प्रत्येक अङ्गमा प्रत्येक कोष कोषमा पुर्याउने काम चाहिँ रगतले गर्छ. त्यसैले रगत मा चाहिँ प्राण हुन्छ भनेछ. अरू अरू अर्थ अरू हिसाबले पनि हो, रोग जब लाग्न खोज्छ मान्छेलाई त्यसलाई त शरीरले चाहिँ प्रतिकार गर्न खोज्छ होइन, त्यो संक्रमणको प्रतिकार गर्ने र साथै काटिला रगत जमिहाल्ने. सोच्नु भएको छ कहिले रगत किन जमे भनेर है, त्यहाँ अचम्मको गुणहरू राखिदिनु भएको छ रगतमा है, त्यो न नजमेको भए तपाईँको रगत बगेको बगेको थियो, सानो पाल पर्न सा खत्तम होइन त हाम्रो होइन, कसरी टाल्ने त्यसलाई है, टाल्ने कसरी, त्यो रगत आफैमा केही गुणहरू छन्, त्यो रगत जम्ने प्रक्रिया, संक्रमणको प्रतिकार गर्ने प्रक्रिया, थुप्रै यस्ता कुराहरूले गर्दा जीवधारीको त्यो प्राणलाई आवश्यक पर्ने यो महत्त्वपूर्ण भूमिका चाहिँ रगतले खेलिरहेको छ. त्यसैले बाइबलले भन्छ प्राण चाहिँ रगत भन्छ। त्यसैले यसको अन्ततिर है बाइबल चाहिँ अब विज्ञानको पुस्तक होइन, तर जुन जुन ठाउँमा बाइबलले विज्ञानलाई सुन्छ त्यहाँ बाइबल अचुक छ। यस कुराले बाइबलको ईश्वरीय उद्भवको प्रमाण दिन्छ, बाइबल परमेश्वरबाट आएको हो भन्ने प्रमाण अलिकति हेर हामीलाई, किनकि सबै अन्य प्राचीन वैज्ञानिक अरू पुरानो किताबहरू वैज्ञानिक त्रुटिहरूले भरिभरा हुन्छ है। कुनै पनि पुरानो किताब लिनुहोस्, विशेष गरी धर्म ग्रन्थहरू अझ छ नि, तपाईँले पुरानो 100 वर्ष पुरानो वैज्ञानिक किताबै हेऱ्यो भने त्यो त्रुटिले भरपूर हुन्छ। 100 वर्ष पुरानो विज्ञान किताब अहिले पढाइँदैन किनभने त्यहाँ त्रुटि नै त्रुटि छ, तर बाइबल 100 वर्ष होइन 1000 वर्ष पुरानो हो, यहाँ एउटै वैज्ञानिक त्रुटि पनि छैन। अब एक दुईटा बुझा बाइबलको सच्चाइ अथवा निष्कपटताले पनि यो परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ। यो अर्को विषयमा म छोटकरीमा पार्नेछु है। सनि मानिसहरूले आफूलाई एकदम ठूलो लाग्ने वीरहरूको जीवनी उनीहरूको कहानी लेख्नु पर्दा चाहिँ के गर्छन्, मानिसहरूले तिनीहरूको दोषहरूलाई प्राय उल्लेखै गर्दैन। कसैले पृथ्वीनारायण शाहलाई एकदम मन पराउँछ भने पृथ्वीनारायण शाहको बारेमा लेख्दाखेरि पृथ्वीनारायण शाहको भूल दोष एउटै लेख्दैन, लेखे पनि चुनले सेतो पोत्ने काम गर्छ होइन, यताउता गरेर उसले मिलाउँछ। तर बाइबल त्यस्तो छैन, मानिस जस्तो छ त्यस्तै प्रस्तुत गरेर बाइबलले आफ्नो ईश्वरीय गुणलाई प्रदर्शन गरेको छ। जस्तो कि बाइबलमा हामी सबभन्दा पहिलो मान्छे आदमको विद्रोहको बारेमा पढ्छौँ, नुह ऊ चाहिँ रक्षिकार मात लागेको कुरा छ, दाउदको व्यभिचारको बारेमा पढ्छौँ, सोलोमनको सत्य त्यागको बारेमा पढ्छौँ, योनाको आत्मदयाको बारेमा पढ्छौँ, पत्रुस प्रभुलाई इन्कार गरेको पढ्छौँ, पाउल र बर्नबास धरी उनीहरू आपसमा विवाद गरेको विषयमा पनि उल्लेख छ। अनि प्रभु येशूको चेलाहरूको कुरा के गर्ने, उनीहरूले त प्रभु येशूको बौरी उठाएलाई विश्वासै गरेन। बाइबल यहुदीहरू नदेखेसम्म विश्वास गरेन उनीहरूले है, देख्नेहरूले हामीले देख्यो भन्दाखेरि विश्वास गरेन। त्यसैले अविश्वास पनि उनीहरूको लेखेको छ है। अब उनीहरू आफ्नै गुणदोष लेख्दै बस्छन् मान्छेले, परमेश्वरले लेखाएकोले चाहिँ लेखेको हो। अर्को कुरा, बाइबल चाहिँ यहुदीहरूबाट लेखिएको हो, त्यो 40 जना लेखकहरू लुका बाहेक सबै यहुदीहरू थिए, तर बाइबलले चाहिँ निष्कपटका साथ यहुदीहरूको दोषहरूलाई वर्णन गरेको छ। उनीहरूको हट र अविश्वासले गर्दा उनीहरू 40 वर्षसम्म उजाड स्थानमा घुम्नु परेको हामीले अध्ययन गर्यौं। न्यायकर्ताहरूको कालमा चाहिँ उनीहरूले मूर्ति पूजा गरेको त्यो पनि लेखिया छ। उनीहरूको विद्रोहले गर्दा उनीहरू आफ्नो भूमिबाट उखेलिएर विश्वभरि 2000 वर्षसम्म तित्तर बितर हुनु परेको कुरा त्यो पनि उल्लेख छ। उनीहरूले आफ्नै मसीहलाई क्रुसमा टाँगेको त्यो पनि उल्लेख छ। बाइबल निष्कपट छ, सच्चाई साथ लेखेकोले चाहिँ मानवीय पुस्तक होइन, परमेश्वरको वचन हो भन्ने प्रमाण। र अन्तमा चाहिँ एकदमै महत्वपूर्ण, बाइबलले मुक्ति सम्बन्धी जुन शिक्षा दिन्छ यो शिक्षाले पनि यो बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ। बाइबलमा के लेखेको छ, अनुग्रहले मुक्ति पाइन्छ भनेर बाइबलले सिकाउँछ। अरू कुनै पनि धर्मशास्त्रले अनुग्रहले मुक्ति पाइन्छ भनेर सिकाउँदैन। अन्य सबै धर्मग्रन्थहरूले चाहिँ कामहरूले मुक्ति पाइन्छ भनेर सिकाउँछ। जस्तो कि हिन्दू धर्म अनुसार आफ्नो धर्म गरेर र आफ्नो कर्म पूरा गरेर मुक्ति पाइन्छ भन्छ होइन त। पहिलाको जुनी कर्म जे गरेको थियो अहिले त्यो पुरा गर्नुपर्छ र आफ्नो धर्म रे है, त्यो कर्मले मुक्ति पाइन्छ। मुसलमान धर्मले के भन्छ, अल्लाहमा समर्पण गरेर र उहाँका आज्ञाहरू पालन गरेर मुक्ति पाइन्छ भन्छ। बुद्ध धर्मले के भन्छ, बुद्ध धर्म अनुसार जीवन कर्मद्वारा र ध्यानद्वारा र सन्यासद्वारा मुक्ति पाइन्छ भन्छ। त्यसैले त गुम्बाहरूमा गइरहेछन् सन्यास भिक्षु इत्यादि भइरहेछन्, त्यो कामहरूद्वारा। म अझ काठमाडौँमा जानुहोस् न, बौद्ध स्तूपामा जानुभयो भने, अनि जानुभएको छ अवश्य नै तपाईँले देख्नुभयो होला है, कुनै पनि समयमा के देखिन्छ, बौद्ध मार्गीहरू चाहिँ स्तूपालाई चक्कर मारिरहेको हुन्छन्, माला जपिरहेको हुन्छन्, ओम मेमे पेमे घुमाइरहेको हुन्छन्। उनीहरूले देख्न सक्नुहुन्छ तपाईँले होइन, उनीहरूले के गर्न खोजिरहेको, उनीहरूले मुक्ति कमाउन खोजिरहेछ, सब मुक्ति कमाउनलाई काम गरिरहेछ। तर बाइबल एक्लैले बताउँछ मुक्ति त पापीहरूलाई परमेश्वरको सित्तैको वरदान हो। यो वरदान दिन परमेश्वरलाई ठुलो मूल्य चुकाउन आवश्यक पर्यो। यो ठुलो मूल्यमा किनिएको थियो। कुन मूल्य? आज हामी सम्झना गर्दैछौँ। अब क्रुसमा परमेश्वरकै पुत्र येशू ख्रीष्टको बलिदान, त्यो प्रायश्चित गर्ने बलिदान द्वारा नै हाम्रो मुक्ति किनिएको, हामीलाई सित्तै हो। पापीको निम्ति चाहिँ सित्तै भयो। एफसी दुईमा पल्टाउँ अब हामी, एफसी दुईको 8-9, एफसी दुई अध्याय 8-9 पदमा किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको के हो? दान हो। कामहरूबाट होइन भनेर हेर्नुहोस्। धर्म कर्मले मुक्ति पाइँदैन बाइबलले सिकाउँछ, नत्र त कसैले घमण्ड गर्नेछ। बाइबलले बताएको छ, हेर्नुहोस्, आफ्नो पापहरू कटाउनलाई, पापहरूको प्रायश्चित गर्नलाई, पापहरूको सट्टा भर्ना तिर्नलाई, किनभने पापको त सजाय हुन्छ जसलाई पनि थाहा छ, त्यो पापलाई चुक्ता गर्नलाई पापीले परमेश्वरलाई दिन सक्ने कुनै पनि कुरा छैन। अब सोच्नुहोस् न तपाईँ प्रियहरू, के दिने हामीले? धर्मी कामहरू दिने? बाइबलले भन्छ हाम्रा सबै धार्मिकता परमेश्वरको महान पवित्रताको सामु फोहोर झुत्रा चाहिँ छन्। परमेश्वरलाई के दिने? पैसा है? त्यो त्यो भन्दान्छन् फेरि मान्छेहरू, पैसा। अब सारा सृष्टि यस्तो खरबौँ खरबौँ यस्तो सृष्टि गर्ने सृष्टिका मालिकले हाम्रो जाब पैसाले के गर्नुहुन्थ्यो होला भने? सोच्नु त एकछिन। कसैले भन्दा चोखोरी दे दिने वाला? बाइबलले भन्दछ मान्छेको हृदय सबै कुरा भन्दा छरिन्छ, र त्यो साह्रै दुष्ट छ भने छ, तब हामीले कसरी आफ्नै मुक्ति कमाउन सक्थ्यौँ र? असम्भव। यसैया 64:6 हामी पढौँ। यसैया 64:6 पद लेखेको छ, तर हामी सबै अशुद्ध थोक जस्ता छौँ र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरू सरह छन्, अनि हामी सबै पात जस्तै ओइलिन्छौँ र हाम्रा अधर्महरूले बतासले चाहिँ हामीलाई उडाएर लगेका छन्। होइन प्रियहरू, मुक्ति चाहिँ हाम्रो कर्महरूले, प्रयासले, असल बन्न खोज्ने प्रयासले, आज्ञा पालन गर्ने प्रयासले, हाम्रो कामहरूले होइन। मुक्ति चाहिँ हामीलाई अति अति गहिरो दया गर्नुहुने प्रेमिलो परमेश्वरले नै दिनुहुने सित्तैको, हामीले आर्जन नगरेको उहाँको वरदान हो। हामीलाई तिर्नै नसक्ने ऋण लागेको थियो, पापको ऋण तिर्नै नसक्ने ऋण लागेको थियो, प्रभु येशूले चाहिँ तिर्नै नपर्ने ऋण तिरिदिनु भयो। यूहन्ना 3:16 भनेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। बाइबल अचम्मकै पुस्तक छ, यो परमेश्वरकै प्रेमको पत्र। एउटा भजन हामी गाउँ, आहा कति मिठो वचन, प्रभुले दिएको रचना।